پروگرام جہاں رنگ میں خوش آمدید، میں ہوں آپ کے میزبان قمر عباس جعفری، سلام قبول کیجیے۔ صاحب، جیسا کہ آپ جانتے ہیں کہ پاکستان کے وزیر اعظم نواز شریف کے خاندان کے بیرونی اثاثوں کے معاملے کی تحقیقات یا پاناما لیکس کے معاملے نے ملکی سیاسی فضا میں ایک ہلچل گزشتہ کئی ماہ سے مچا رکھی ہے۔ یہ معاملہ کورٹ میں گیا، پھر سپریم کورٹ نے ایک جی آئی ٹی بنائی جس نے اپنی رپورٹ دی، اور اب سپریم کورٹ کی ایک تین رکنی بینچ نے 5 روز تک اس رپورٹ کی پر سماعت کے بعد فیصلہ محفوظ کر لیا ہے۔ ہم گفتگو کریں گے، ہمارے ساتھ اس وقت ٹیلی فون لائن پر ذوالفقار احمد بھٹا صاحب ہیں، سابق پروسیکیوٹر ہیں اور قانونی ماہر ہیں۔ دانیال عزیز صاحب ہیں، پاکستان مسلم لیگ نون کے، جیسے ان کا تعلق ہے۔ شوکت یوسفزئی صاحب پی ٹی آئی کے ہمارے ساتھ ہوں گے، اور سلمان عابد صاحب ایک پولیٹیکل کمنٹیٹر اور انالسٹ ہمارے ساتھ ہوں گے۔ ذوالفقار احمد بھٹا صاحب، پہلے آپ یہ بتائیے قانونی ماہر کی حیثیت سے کہ جو فیصلہ محفوظ کیا گیا ہے اس کا کیا مطلب ہے، اور کیا اس کا ڈیوریشن ہوتا ہے، کتنے عرصے میں یہ فیصلہ دیا جاتا ہے؟
میں یہ سمجھ رہا ہوں کہ آج جو فیصلہ محفوظ کیا گیا اس کے پیچھے کچھ قانونی نکات کے علاوہ کچھ سیکیورٹی کے بھی معاملات انوالو تھے
جی،
اور اس کی ریزن یہ ہے کہ پچھلے کئی دنوں سے جس دن سے یہ معاملات سپریم کورٹ نے اٹھائے اور جی آئی ٹی کی رپورٹ آئی، منظر عام پر آئی، تو حکومت کی جانب سے میڈیا کے اوپر ایک خاص قسم کی معاملات ایسے چلنا شروع ہوئے کہ ان کے بہت سے افراد نے انڈائریکٹلی اور ڈائریکٹلی دھمکی آمیز زبان استعمال کرنا شروع کر دی، اور حتیٰ کہ آج میں خبروں میں یہ دیکھ رہا تھا کہ انہوں جب آج جن کے ایک صاحب کو جو گرفتار کیا گیا آج جس وقت، تو اس کے بعد انہوں نے ہمارے وزیر قانون ثناء اللہ صاحب نے ایک پریس کانفرنس کی، اور جس میں کہا، یہ الزام لگایا کہ جی ہمارے پاس ویڈیو ریکارڈنگ موجود ہیں کہ کس طریقے سے ان کو ہراساں کیا گیا۔ مطلب یہ کہ اس دفعہ جو نئی چیز انٹروڈیوس ہوئی ہے وہ یہ ہے کہ پاکستان کے حساس اداروں کے خلاف ایک باقاعدہ جنگ شروع کر دی گئی ہے، اور ان کو لوگوں کی نظروں میں بہت زیادہ ان کی وہ شکل دکھائی جا رہی ہے جس سے کہ پورا نظام دھرم بھرم ہو کے رہ گیا اور ایک تھریٹ دی جائے۔ تو میں یہ سمجھتا ہوں کہ آج جو انہوں نے فیصلے کو ریزرو کیا اس کے پیچھے ایک وجہ یہ بھی تھی کہ ان کو اس بات کا ڈر تھا کہ ایسا نہ ہو کہ اگر ہم امیڈیٹلی کوئی فیصلہ سنا دیں تو اس کا ریئیکشن اس قسم کا ہو کہ جس سے کوئی ایسے نقصانات سامنے آئے، ایک تو یہ مین وجہ ہے
جی۔
دوسری بات یہ ہے کہ آپ یہ دیکھیں کہ اس میں ایک جو بہت بنیادی چیز ہے کہ انہوں نے وہ تمام باتیں خود آ کے کی۔ پہلے وزیر اعظم صاحب نے یہ بات کہی کہ اگر کوئی ایسا مسئلہ ہو گیا تو شروع میں انہوں نے ایڈمٹ کیا، کہا تھا اس بات کا کہ اگر جی آئی ٹی رپورٹ ہمارے خلاف آئی تو میں ود ان نو ٹائم ہم استعفیٰ دے دیں گے۔ اور آج سب سے امپورٹنٹ جو چیز سامنے آ رہی ہے وہ یہ ہے کہ چودھری صاحب تھے، وہ ان کا ایک جس وقت جب میٹنگ ہوئی ہے تو اس کے اندر ان کی وہ موجود نہیں تھے۔ یہ ایک بہت امپورٹنٹ سائن ہے، خطرناک، کہ ایک ان کا عام آدمی جو وہاں پر موجود تھا اور ڈیلنگ کرتا رہا اور رائٹ ہینڈ تھے نواز شریف صاحب کے، وہ آج میٹنگ میں موجود نہیں تھے۔ اور ابھی کسی نیوز میں دیکھ رہا تھا کہ اتوار کو شاید وہ کوئی اہم پریس کانفرنس کرنے جا رہے ہیں، اس کا مطلب ہے کہ اندر بھی کچھ معاملات خراب ہو گئے ان کے۔
اچھا، آپ ہمارے ساتھ رہیے گا، ہم گفتگو کریں گے۔ پہلے میں یہ بتا دوں کہ وزیر اعظم کے جو ترجمان ہیں مصدق ملک صاحب، انہوں نے اس جی آئی ٹی کی رپورٹ کے بعد ہونے والی ہیئرنگ کے حوالے سے کیا کہا ہے، وہ سنتے ہیں مصدق ملک صاحب نے کیا کہا ہے۔
دیکھیں، ہم نے جو اپنے تحفظات ہیں وہ پیش کر دیے ہوئے ہیں سپریم کورٹ کے سامنے، اور ہمارے جو وکیل ہیں انہوں نے آج بھی پیش کیے ہیں۔ ہمیں جو جی آئی ٹی کی جو پروسیڈنگ ہے اس کے اوپر بالکل اعتماد نہیں ہے، ہم سمجھتے ہیں کہ جی آئی ٹی کی پروسیڈنگز جو ہیں وہ تعصب زدہ تھیں۔ یہ پریجوڈس انٹروڈیوس کیا ہے جی آئی ٹی نے، ان کے سوالات کے اندر پریجوڈس ہے، ان کی فریمنگ کے اندر پریجوڈس ہے، اور جو جواب آیا وہاں سے وہ بھی آپ نے سن لیا ہے، وہ بی وی آئی سے کہ انہوں نے ان کو کیا جواب لکھ کے دیے۔ تو یہ رپورٹ جو تھی کیونکہ تعصب زدہ تھی، اس کا مقصد جو تھا وہ پرائم منسٹر کو فریم کرنا تھا، اس وجہ سے ہمیں امید ہے اور قوی امید ہے کہ ہمیں انصاف ملے گا اور سپریم کورٹ جو ہے وہ جی آئی ٹی کی اس رپورٹ کو ردی کی ٹوکری میں پھینک دے گی۔
دانیال عزیز صاحب، پرائم منسٹر نے یہ بات تو آن دا فلور آف دا ہاؤس کہی تھی کہ جو بھی فیصلہ ہوگا، عدالت جو بھی فیصلہ کرے گی، میں اپنے آپ کو اس کے لیے پیش کروں گا اور اس پر عمل کروں گا۔ اب یہ صورتحال اچانک کیوں تبدیل ہو گئی کہ جی آئی ٹی کی رپورٹ پر عدم اعتماد کا اظہار کیا جا رہا ہے؟
جے ٹی رپورٹ پر تو تسلسل سے اعتماد کیا جا رہا ہے، کیونکہ جو جیسے جے ٹی قائم کی گئی اس میں کیا بس چلتا تھا کہ یہ مختلف انداز سے جو واٹس ایپ کالیں اور یہ درخواست باقاعدہ دو تین محکموں نے لکھ کے بھیجی، کہ جی جو آرڈر تھا عدالت کا اس کے مطابق تو یہ تھا کہ وہ ادارے اپنے لوگ جو ہیں تشویش کریں گے، لیکن ہوا یہ کہ اصل میں وہ رجسٹرار صاحب شاید کچھ خواہشات رکھتے تھے. بہرحال وہاں سے لے کر کے تو تقریباً روزمرہ کی بنیاد پر کوئی نہ کوئی ایسی چیز سامنے آتی تھی جو کہ بالکل تفتیش سے ہٹ کے تھی، علیحدہ تھی، تو ظاہری بات ہے اس کا بھی قانونی جائزہ لیا گیا. ہم نے باقاعدہ پٹیشنیں جو ہیں وہ اسی بینچ کے سامنے تھی، وہ ہیئرنگ ہوئی، پھر اس کا ریئیکشن بھی ہم نے دیکھا جو کہ آپ کے سامنے ہے. لیکن کہنے کا مقصد یہ ہے کہ جو آخر کار ان کی رپورٹ آئی، سب سے پہلے تو یہ غلط بات ہے کہ وہ بر وقت آئی تھی، کیونکہ وہ 6 دن لیٹ تھی. جولائی کی 4 تاریخ کو، اتفاق سے آپ وائس آف امریکہ سے بول رہے ہیں، لیکن جولائی کی 4 تاریخ کو 60 دن مکمل ہو گئے تھے اور یہ 10 تاریخ کو آئی ہے. اور دوسری بات یہ ہے کہ جب یہ آئی ہے تو یہ ڈیڈ آن ارائیول تھی، کیونکہ اس کا والیوم نمبر 10 تو سرے سے انہوں نے خود ہی کہہ دیا کہ جناب اس کو خفیہ رکھیں کیونکہ یہ نام مکمل ہے، اور اندر رپورٹ کے جگہ جگہ بتایا ہوا تھا کہ یہ نام مکمل ہے. لیکن اس کے اندر سے جو چند شواہد آئے تھے انہیں کو مین ایویڈنس بنایا، پی وی آئی کا خط جو تھا، اور اس کے علاوہ جو دبئی سے جو ایم ایل اے کا آیا ہے میوچل لیگل اسسٹنس کا. تو اس کے والیوم 10 کی اہمیت تو آپ کو پھر سمجھ آ گئی ہوگی کہ جو مین دو ایویڈنسز ہیں وہ تو اسی میں سے آئے. اور اب پتا چلا کہ جو آخری خط آیا وہ 16 جولائی کو آیا، لیکن آج 20 تاریخ کو وہ عدالت میں شمار ہوا. اور اس میں کیا لکھا گیا کہ جو بھی خط لکھے گئے ہیں بی وی آئی کو، ان میں جو تقاضے ہیں میوچل لیگل اسسٹنس کے وہ سرے سے پورے ہی نہیں کیے گئے، بلکہ وہ اگر 4-5 بنیادی تھے تو ان میں سے ایک بھی نہیں پورا کیا گیا. تو اس وجہ سے جو ان کا اپنی ہائرڈ لا فرم تھی، وہ جو انٹرنیشنل لا ایسوسیٹس تھے اور جو کوئز تھی، وہ بھی مشکوک ہے. اور اس کے علاوہ نہ صرف وہ مشکوک ہے بلکہ یہ انہوں نے خود جے آئی ٹی کی رپورٹ میں لکھ دی ہے اپنے لیٹر ہیڈ کے اوپر کہ یہ تمام شواہد جو ہے یہ قابل سماعت نہیں ہے اور ان کی ویریفیکیشن نوٹرائزیشن جب تک نہیں ہوگی. اور خود جے آئی ٹی نے لکھ دیا کہ یہ جو سورس ڈاکیومنٹس ہیں ہم نے ادھر ادھر سے پکڑ تکڑ کر کے پروکیور کی ہیں.
اچھا اب مجھے یہ بتائیے آپ جی،
ایک منٹ، اور یہ سارا کچھ کر کے بھی ان کا جو کنکلوژن ہے وہ یہ ہے کہ اٹس موسٹ لائکلی کہ ریسپونڈنٹ نمبر 1، اور کیا وجہ ہے کہ وہ وہاں رہتے رہے ہیں، کہ موسٹ لائکلی کہ ریسپونڈنٹ نمبر 1 اپنے بچوں کے ذریعے اون کرتے ہیں. اور جو لیونگ بیونڈ مینز ہے اس میں لکھا ہوا ہے کہ اٹ سیمز دیز ایسٹس بیونڈ مین. اب یہ تو کوئی کنکلوسیو فائنڈنگ تو نہیں.
اچھا اب مجھے میرے سوال کا جواب دیجئے، جیسا کہ ابھی بھٹا صاحب سے بھی بات ہو رہی تھی کہ وہاں پر امکانات اس بات کے ہیں کہ اگر کوئی فیصلہ آتا ہے تو پاکستان مسلم لیگ اور اس کے ورکرز کیا کوئی صورتحال بگاڑنے کے موڈ میں ہے؟ کیا کوئی ایسا منظرنامہ ہے؟
بالکل جی، یہ جو یہ تاثر دے رہے ہیں کہ آج ریزرو ہوا ہے، ہم وہاں پر تقریباً روز جا رہے ہیں صبح سے لے کے شام تک، جب تک وہ برخاست نہیں ہوتی بعد دوپہر ہم وہیں پر ہوتے ہیں. کسی قسم کا ناگوار واقعہ نہیں آیا، صرف ایک دن چند جو پی ٹی آئی کے وہاں سپورٹر تھے انہوں نے کوئی نعرے بازی کی، اس کے علاوہ تو سب آ کے اپنی بات بھی کرتے ہیں، سب کچھ ہوتا ہے. پتہ نہیں ان کو کون سا خوف زدہ یہ ہو گئے ہیں، یا یہ پہلے بھی شوشہ چھوڑنے کی کوشش کی گئی تھی کہ جی نون لیگ نے یہ کر دیا وہ کر دیا. یہ تو وہ پرائم منسٹر ہے جس نے اپنے تمام جو لیگل رائٹس تھے وہ بھی بالائے طاق پر رکھ کے تو سر جھکا دیا عدالت کے سامنے.
اچھا
وہ تو دوسرے ہیں، وہ تو دوسرے ہیں جو کنٹیمپٹ میں اور آگے پیچھے پیش نہیں ہوتے اور بھاگے ہوئے فرار ہے اشتہاری.
اچھا شوکت یوسف زئی صاحب، یہ بتائیے کہ آپ پی ٹی آئی کی طرف سے کیا کہیں گے اس بارے میں جو ریزرو کیا گیا ہے فیصلہ، اور آپ کیا سمجھتے ہیں کہ جو ڈیمانڈ مسلم لیگ نون کی طرف سے آ رہی ہے عمران خان صاحب کے محاسبے کے لیے یا ان کے معاملات کی تحقیقات کے لیے، اس پر آپ کا کیا رد عمل ہے؟
پہلی بات تو یہ کہ ہمیں پوری امید ہے ان شاء اللہ تعالیٰ، جو کیونکہ اب تک جتنی پروسیڈنگ ہوئی ہے اس میں تو یہ منی ٹریل نہیں دکھا سکے. شروع دن سے انہوں نے جے آئی ٹی کو متنازع بنانے کی کوشش کی، لیکن ان کے پاس نہیں تھا کچھ، جو سپریم کورٹ نے 60 ڈیز دیے تھے کہ چلو آپ 60 دن لے لیں اور اپنے 60 دن کے اندر اندر آپ کے جو منی ٹریل کے کچھ ہے تو آپ پیش کر دیں، تو نہیں ان کے پاس تو تھا ہی نہیں. تو شروع دن سے انہوں نے اس کو متنازع بنایا کہ اگر کوئی فیصلہ ہمارے خلاف آتا ہے تو ہم یہ کہیں گے کہ یہ ہم نے تو اس کو سرے سے مانا ہی نہیں. یعنی جج صاحب نے اس دن بھی، میں سپریم کورٹ کے اندر تھا، وہ کہہ رہے تھے کہ جی چلو ابھی بتا دو، ہم تو 1 سال سے مانگ رہے ہیں، لیکن ابھی اگر آپ کے پاس کوئی منی ٹریل ہے تو ایک لفافے میں دے دو، بات ختم ہو جائے گی. تو منی ٹریل تو ہے نہیں، منی ٹریل تو ہے نہیں، جو چیزیں یہ صرف ٹائم گیننگ کی باتیں ہو رہی ہے ساری، جتنا یہ وقت حاصل کرنا کر سکتے ہیں کرنے کی پوری کوشش کر رہے ہیں، باقی کچھ بھی نہیں ہے اس میں. دیکھیں جو اس طرح سے یہ مانتے نہیں رہے اپنے ایسٹ کو، سارے ایسٹ ثابت بھی ہو گئے کہ ان کے ایسٹ ہے. اب بات یہ کہ کہاں سے بنے، پیسہ کہاں سے آیا، کیسے ٹرانسفر ہوا، یہ ان کے پاس نہیں ہے. تو ظاہر جھوٹ بولنے پہ تو لاگو ہوگا. مجھے تو پورا یقین ہے کہ ان شاء اللہ تعالیٰ نااہلی کی طرف کیس جا رہا ہے, اور اس کے بعد جو نیب کے پاس اگر جو 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 مالیاتی امور ہیں اس پہ کرپشن ہے وہ تو ظاہر ہے نیب ہی کرے گا پھر, تو ہم تو پوری طرح امید ہے. باقی دیکھیں عمران خان کے خلاف یہ اگر مطالبہ کرتے ہیں یہ ان کا حق ہے, بالکل اپوزیشن ہے, جس طرح ہم کر رہے ہیں یہ بھی کر رہے ہیں, جو ایویڈینس ہے جو ثبوت ہے لا کے دے دیں, اگر جو بھی چاہتے ہیں تھرو پوسٹ ہمیں کوئی اعتراض نہیں ہے. میرے خیال سے یہ کسی کو اعتراض نہیں ہونا چاہیے کہ اگر یہ تھرو پوسٹ آنا چاہتے ہیں جو بھی ان کے پاس ہے ہمارے خلاف ہیں, عمران خان کے خلاف ہیں, کسی اور کے خلاف ہیں, بالکل یہ کہنا چاہتے دینا چاہتے ہیں استعفیٰ دیں, لیکن یہ کہ صرف جمع خرچ صرف میڈیا تک نہ رکھیں, میڈیا پہ آ کے کسی عمران خان بھی چور ہے نام بھی چور ہے اس طرح کی باتیں, جو اس سے ان کے کیس کو کوئی تقویت نہیں ملے گی.
اچھا
یہ اپنا کیس صحیح طور پہ لڑنا چاہتے ہیں تو منی فیل دے دیں, اگر ہم میں سے کسی نے کرپشن کی ہے تو بے شک دے دیں, بورڈ نیب موجود ہے سب کچھ موجود ہے, کوئی بھاگنے کی بات تو ہے نہیں, نہ ہم بھاگنا چاہتے ہیں, تو یہ صرف کاؤنٹر اٹیک میرے خیال سے یہ چیز نہیں ہے سیاست کے اندر, کچھ بھی ایویڈینس ہے بالکل لائے, اور میرے خیال سے جہاں کہیں گا جو بھی سیاست کے اندر دیکھیں یہی ہوتا ہے, اپوزیشن اور گورنمنٹ کا جو رول ہوتا ہے ایک دوسرے کے خلاف وہ یہی ہوتا ہے کہ آپ ایویڈینس کے ساتھ آئیں, آپ پارلیمنٹ کے اندر بات کریں یا کورٹ ہے سپریم کورٹ ہے اور کورٹ ہے, جو بھی جس طریقے سے کہے تو اس طریقے سے آئے, بے شک ہمیں کوئی اعتراض نہیں.
اچھا سلمان عابد صاحب یہ بتائیے کہ فیصلہ تو محفوظ ہو گیا لیکن عین اسی وقت جو سیکیورٹیز اینڈ ایکسچینج جو کمیشن کے چیئرمین تھے ظفر اعجازی صاحب, ان کو چودھری شوگر مل کے کاغذات میں اس کے ریکارڈ میں گڑبڑ کے الزام میں ان کی درخواست ضمانت مسترد ہونے کے بعد گرفتار کر لیا گیا, کیا یہ محض اتفاق ہے یا یہ ایک ہی سلسلے کی کڑیاں ہیں؟
نہیں, میرا خیال ہے کہ چیزیں آپس میں جڑی ہوئی ہیں, اس کی وجہ یہ ہے کہ آپ کو پتا ہے کہ جو چودھری شوگر مل والا کیس ہے اس میں ماہین اور علی صاحب جو ہیں پہلے وعدہ معاف گواہ بن چکے ہیں, اور ایک جو ایف آئی اے نے اپنی رپورٹ سبمٹ کی تھی اس کو بھی اگر آپ دیکھیں تو اس کا بھی تعلق جو ہے وہ براہ راست اسی پناما کیس کے ساتھ جڑتا ہوا نظر آتا ہے. تو مجھے لگتا یہ ہے کہ بنیادی طور پہ چیزوں کو آئسولیشن میں دیکھنے کی بجائے آپس میں چیزیں جڑی ہوئی ہیں اور انہیں کو ایک دوسرے تانے بانے جو ہیں انہیں کے کانٹیکسٹ میں دیکھنا چاہیے. ایک بات, دوسری بات یہ کہ ایک بات سمجھ لیں کہ پہلے پانچ رکنی بینچ کے سامنے اور پھر جے آئی ٹی کے سامنے اور پھر یہ پانچ دن کی پروسیڈنگ کے سامنے, پی ایم ایل این کی جو لیڈرشپ ہے ان کی جو فیملی ہے وہ بنیادی طور پر کسی قسم کی اپنی ایسے ایویڈنس نہیں دے سکی جس سے جو عدالت کے لیے قابل قبول ہوتے ہیں. اس لیے بنیادی طور پر یہ کہنا کہ جی ان کو موقع نہیں ملا, موقع تو ان کو پورا ملا, لیکن دیکھیے دو بنیادی چیزیں تھیں, ایک تھی منی ٹریل جو اب تک سامنے نہیں آ سکی, دوسرا وہ تفتی شہزادے کا خط تھا جو کہ آپ کے سامنے ایک رومانوی کریکٹر بن گیا. تو اس لیے میں یہ سمجھتا ہوں کہ بنیادی طور پر چیزیں اتنی جمع ہو چکی ہیں اس پورے کانٹیکسٹ میں, اور جو 13 سوال فریم کیے تھے سپریم کورٹ نے جی آئی ٹی کے لیے, ان 13 سوالوں کو اگر آپ ایویلویٹ کریں تو ان کے جوابات اس طرح سے نہیں مل سکے جس طرح سے عدالت توقع کر رہی تھی, جس طرح سے پی ایم ایل ایم کے لوگ توقع کر رہے تھے, یا جس طرح سے باقی لوگوں کو خیال تھا کہ شاید یہ اپنی جسٹیفیکیشن میں اپنے آپ کو کلین چٹ کرنے کے لیے وہ تمام چیزیں لے کے آئیں گے. ایک بات, دوسری بات جو اس وقت سب سے بڑا کرائسس ہے وہ یہ ہے کہ پی ایم ایل ایم کو ایکسٹرنل کرائسس کے ساتھ ساتھ ایکسٹرنل دو کرائسس ہیں, ایک یہ کہ پی ٹی آئی اور اپوزیشن جماعتیں اور دوسرا کورٹ, لیکن جو اب ان کا انٹرنل کرائسس ہے وہ میں سمجھتا ہوں کہ بہت سیریس ہو گیا ہے, کیونکہ چودھری نثار کا پچھلے 15 دن سے پارٹی اجلاس میں نہ بیٹھنا اور 35 سے 40 لوگوں کے بارے میں کہا جا رہا ہے کہ ان کے گروپس کے ہیں, اگر ان کی مرضی کا پرائم منسٹر مطلب ان کو نامزد نہیں کیا جاتا اور کسی اور کو نامزد کریں گے تو وہ اپنا گروپ الگ لے کے بیٹھ سکتے ہیں. اسی طرح سے ظفر علی شاہ صاحب اور آج ان کے پنجاب کے ایک صوبائی وزیر ہیں مانیکا صاحب, انہوں نے نواز شریف اور ان کی فیملی کو بقرارات اس صورتحال کا ذمہ دار قرار دیا ہے اور کہا ہے کہ دو دانشور جو پی ایم ایل این کے اندر موجود ہیں خواجہ آصف اور خواجہ سعد رفیق, یہ ان کا پیدا کیا ہوا بحران ہے. سو مجھے لگتا ہے کہ اگر آپ پوری مسلم لیگ کی تاریخ کو دیکھیں تو مسلم لیگ پہ جب بھی کوئی برا وقت آتا ہے تو یہ تقسیم ہو جاتی ہے, اور یہی مسلم لیگ نون جو ہے 99 میں بھی تقسیم ہوئی تھی جب ان کے اوپر ایک برا وقت آیا تھا. سو نواز شریف صاحب کے پاس اس وقت ایک سب سے بڑا چیلنج یہ ہے کہ وہ اپنی پارٹی کو کیسے انٹیکٹ رکھتے ہیں اگر ڈسکوالیفیکیشن کا فیصلہ آ جاتا ہے, اور جس کو بھی یہ وزیر اعظم کے لیے نامزد کریں گے اس کی اتنی آسانی سے پارٹی کے جو مختلف دھڑے بندے گروپس ہیں ان میں ان کی ایکسیپٹنس نہیں ہوگی. سو مجھے لگ رہا ہے کہ پی ایم ایل این اپنے ایک انٹرنل کرائسس کی طرف بھی جا رہی ہے جس کو مینٹین کرنا ان کے لیے سب سے بڑا چیلنج ہے. باقی ایک چیز بڑی واضح ہو گئی ہے, कि देखिए जो खास तौर पर इनकी डिस्क्वालिफिकेशन का केस है उसमें पहले ही दो जज अपना फैसला सुना चुके हैं। अब इन तीन में से कोई एक जज भी अगर उसको उसी फैसले की तायीद करता हुआ नजर आता है तो नवाशी साहब की डिस्क्वालिफिकेशन तो नजर आ रही है, और ये नजर आ रहा है। और देखिए एक परसेप्शन भी बन गया है जिस तरह से हमारे यहाँ सोसाइटी में कि जितना मौका इनको मिला ये अपनी चीजों को सही तरीके से पेश नहीं कर सके। तो इसलिए मुझे लगता है कि इस पूरे केस को अगर आप इवेल्युएट करें तो पीएमएलएन के जो इस पूरे केस को जिस अंदाज से मिसकैलकुलेट किया है ये उसका नतीजा जो आज इनको एक सीरियस क्राइसिस के तौर पर देखना पड़ रहा है।
दारिन रजी साहब मैं आपके पास अभी आता हूँ, पहले मैं भुट्टा साहब से एक सवाल कर लूँ कि जब कोर्ट ने ये कहा है कि वजीर आजम की नाअहली पर भी हम गौर करेंगे, उसको भी नजरअंदाज नहीं करेंगे, इसका क्या मतलब होता है अदालती जबान में?
देखें ये जो पिछले दिनों प्रोसीडिंग हुई है ये केस तीन हिस्सों में बढ़ गया। एक केस है जो वजीर आजम की नाअहली से मुतालिक है जिसका तमाम तर जो अख्तियार है वो सुप्रीम कोर्ट ऑफ पाकिस्तान के पास है 621F के तहत, जिसके अंदर उन्होंने ये देखना था कि आया ये सादिक और अमीन नहीं रहे। इस वक्त जो एविडेंस बजाहिर नजर आ रही है वो इतनी स्ट्रॉन्ग प्रमिशनल एविडेंस और प्रोसिक्यूटेबल एविडेंस सामने आ गई है कि मैं समझता हूँ कि जिसकी बुनियाद के ऊपर ये बात सुप्रीम कोर्ट के पास जो मुकम्मल अख्तियार है वो शायद इस बात के जो अभी इन्होंने बात की कि दो तो ऑलरेडी डिक्लेयर कर चुके हैं और अब सिर्फ एक बंदे की हद तक भी आगे मामला चला गया, तो जो डॉक्यूमेंट्स पेश किए गए उसमें फॉल्ट डॉक्यूमेंट के मामला भी आ गए हैं। और इसमें ये जो दूसरा हिस्सा इस केस का है 62 और 63 के मामले के अंदर तो सुप्रीम कोर्ट ऑफ पाकिस्तान का अपना मुकम्मल अख्तियार है और उसके ऊपर मुझे लग ऐसे रहा है कि शायद इसके ऊपर कोई अहम फैसला आ जाए जो इतना नवाज शरीफ साहब के फेवर में ना हो। इसके अलावा जो अगला हिस्सा इसमें यह है वो मनी लॉन्ड्रिंग से मुतालिक भी आ गया, और एक अगला जो पहलू है वो नैब ऑर्डिनेंस के तहत अपने अपने जराए से ज्यादा इनकम रखने का, आपको मालूम है कि आर्टिकल उसमें नैब ऑर्डिनेंस के तहत वो एक ऑफेंस है, और मुझे ऐसा लग रहा है कि तकरीबन ऐसी एविडेंस सामने आ गई है जिससे ये बात सामने आ रही है कि बेनामी और आम पाकिस्तान में एक कॉमन रिवाज है कि लोग अपनी प्रॉपर्टीज को बेनामी ट्रांजेक्शन अपने बच्चों के नाम पे, बीवियों बीवी के नाम पे, किसी और के नाम पे रखते हैं। तो इन इस केस के अब तीन हिस्से हो गए। एक हिस्सा तो वो है जो सुप्रीम कोर्ट ने खुद जिसका जो उसके जुरिस्डिक्शन में आता है और उसके ऊपर वो फैसला देगी कि आया अब नवाजी वजीर आजम साहब जो है वो एल रहे हैं कि नहीं रहे हैं, आर्टिकल 62-63 की उसमें अमीन और सादिक उसमें डेफिनेशन में आते हैं, ये सबसे आम हिस्सा है। अगला हिस्सा जो इसमें आता है वो ये है कि आया ये जो डॉक्यूमेंट अपनी अपने वसाइल से ज्यादा जायदाद रखने के मामले आते हैं वो ये 9 जो है नैब ऑर्डिनेंस की उसके तहत आएगा। और सबसे संगीन मामला इसके अंदर जो आता है वो मनी लॉन्ड्रिंग का जो एक्ट है। आप देखिए मनी लॉन्ड्रिंग के ऊपर पूरी दुनिया में अब बहुत काम हो रहा है, वहां लॉज अमेंड हो रहे हैं और बल्कि कई कंट्रीज में तो अब बाकायदा फाइनेंशियल इंटेलिजेंस अथॉरिटी कायम कर दी गई है।
सही।
जो इसको ये एक वाइट कॉलर क्राइम था जो कि अब इंटरनेशनल क्राइम से कनेक्ट हो गया और इंटरनेशनल टेररिज्म इससे कनेक्ट हो गया कि ये जो मनी लॉन्ड्रिंग की जाती है ये अल्टीमेटली जाके इंटरनेशनल टेररिज्म से मिल जाती है। तो मुझे तो इस बात के भी शक पैदा हो रहे हैं कहीं ऐसा ना हो कि इस सुप्रीम कोर्ट के बाद इंटरनेशनल एजेंसीज जो इंटरनेशनल टेररिज्म को डील कर रही है वो भी इस एविडेंस से जो है हो सकता है वो भी पिक करें और ये देखें कहीं ऐसा तो नहीं है कोई मामला उस किस्म के भी हैं।
दानियल अली साहब आप रिस्पॉन्ड करेंगे।
जी आपकी बहुत मेहरबानी।
दानियल अली साहब जी
बहुत सारी बातें हुई हैं
जी।
मैं सिर्फ ये कहना चाहूंगा कि जहां तक मुस्लिम लीग नून के अंदर जो बातें हैं वो हर जमात में होती हैं, वो कोई नई बात नहीं है। और चौधरी निसार साहब का अपना बयान था पार्लियामेंट के 35 साल से उन्होंने वफादारी की है और वो अपनी पार्टी के साथ खड़े हैं, ये उनका, लेकिन उनकी अपनी राय है, वो हर जमात में होता है। मैं आपको सैकड़ों चीजें बता सकता हूँ जो PCI में या काफ लीग में, लेकिन जिन लोगों ने नून लीग को छोड़ के तोड़ने की कोशिश की है उनकी मिसाल भी आपके सामने जिंदा मिसाल है कि वो तन तनहा रह गए बिल्कुल और किसी किस्म का स्कोप ही नहीं रहा इसका, उसमें ताहयात फारिग हो गए। तो इसमें मैं समझता हूँ कि कोई इतनी बड़ी बात नहीं। दूसरी बात ये है कि जहां तक ये कह रहे हैं कि 4 जजेस और 3 जजेस की बात है, जो जस्टिस गुलजार और जस्टिस खोसा साहब ने जजमेंट दी थी वो तो एक लिहाज से JITC की रिपोर्ट है वो तो उनकी नफी करती है। उसकी वजह यह है कि JIT की रिपोर्ट में जो पैनामा पेपर्स हैं उसके मुताबिक में ये लिखा हुआ है कि कोई सबूत नहीं हुआ बल्कि सिर्फ मोस्ट लाइकली उन्होंने कहा है कि चूंकि नवाज शरीफ साहब रहते रहे हैं 16A वाले फ्लैट में जब वो वहां जाते हैं तो लिहाजा ये मालिक होंगे। ये तो बड़ी अजीब सी बात है, वो भी कंक्लूड नहीं कर सके लेकिन कन्विक्ट पहले ही कर दिए गए। तो इसलिए जो भी मेरे भाई ये बात कर रहे थे मैं तो नहीं जानता इनको, लेकिन थोड़ा सा इससे इनको चाहिए गौर करें कि आखिरकार जो मयार है اگر یہی انویسٹیگیشن ہے تو پھر آپ بتائیں کہ اس سے پہلے جو پریما فیسائی فیصلہ کر دیا گیا اس کی کیا پھر وقت رہ جاتی ہے. اور دوسری گزارش یہ ہے کہ جو یہ دو تین اور دو ججز, یہ بڑی یہاں پر بات عام ہوئی ہوئی ہے, لیکن جو ہمیں معلوم ہے وہ آرڈر کے مطابق یہ ہے کہ یہی بینچ جو ہے تین لوگوں کا یہ فیصلہ کرے گا کہ اگر ڈسکوالیفائی کرنا ہے یا آگے کیا کرنا ہے, کیونکہ اس فیصلے کے بعد وہ دو جو ڈسینٹنگ نوٹ تھے وہ تو ختم ہو گئے, اور اب یہ بینچ جو ہے چونکہ نیا قائم کیا گیا
نئے سرے سے فیصلہ کرے گی. یہ
تو یہ کنفیوژن یہ جان کے کریٹ کرتے ہیں لوگوں کو ڈرانے کے لیے جو بھی ہے, لیکن بہرحال مجھے حیرانگی ہوتی ہے کہ لیگل اسپیشلسٹ ہو کے لوگوں کو اتنا بھی نہیں معلوم ہے. ذرا چیک کر لیں کہ اگر یہ نیا بینچ کانسٹیٹیوٹ ہوا ہے چیف جسٹس کی جانب سے تو پھر اس کا پرانے سے کیا تعلق رہ گیا. تو یہ میں آخر میں یہ کہنا چاہوں گا کہ اس انویسٹیگیشن جے آئی ٹی میں سے کچھ نہیں نکلا, یہ بالکل ایک انفنشڈ اور ایک شارٹی پروسیس تھا. کوئی سے لے کے اپنے بھتیجے بھانجوں سے کزن سے لے کر کے جو ون نیم فرم تھی جن کا خود لاس میں چل رہی تھی پتہ نہیں کب سے, اور خود وہ لکھ رہے ہیں کہ یہ قابل سماعت نہیں ہے, اور پھر جو کاغذات بعد میں آ رہے ہیں جس میں 27 ایم ایل اے ریکویسٹ کی گئی تھی جن میں سے صرف 4 حاصل ہوئی ہیں, اور وہ جو 4 حاصل ہوئی ہیں 3 دبئی سے اور 1 ڈی وی آئی سے, جو 3 ڈی وی آئی سے تھی ایک اور آگے اس نے سب کی نفی کر دی کہ یہ سارا کا سارا ہی غلط ہے. اور وہ جے آئی ٹی کہہ رہی ہے کہ یہ جو ڈاکیومنٹس ہیں یہ سورس ڈاکیومنٹ ہے. میں سمجھتا ہوں کہ اس میں آپ کہنا کہ وزیر اعظم ہاں ٹھیک ہے 184(3) اگر آپ سمجھتے ہیں کہ متبادل ہے 58(2)(b) کا یہ نیا انداز ہے تو وہ ایک علیحدہ بحث ہے ہم کر سکتے ہیں آپ کے ساتھ, لیکن بات یہ ہے کہ واضح طور پر جو یہ کیس جو ہے یہ عمران خان پٹیشنر کا نہیں رہا ہے, یہ بہت بڑا پھیل گیا ہے, اور اس کے مقاصد جو ہیں یہ ان آئسولیشن نہیں دیکھا جا سکتا, یہ پہلا حملہ نہیں ہے.
اچھا ٹھیک ہے, بہت جی بالکل ٹھیک ہے, بہت شکریہ دانیال عزیز صاحب, جناب ذوالفقار احمد بھٹا صاحب, جناب سلمان عابد صاحب اور جناب شوکت یوسف زئی صاحب, چاروں صاحبان کا بہت شکریہ. ہم چلیں گے اپنے اگلے موضوع کی جانب. اس وقت کوئٹہ سے ہمارے ساتھ ممتاز سیاسی تجزیہ کار اور صحافی صدیق بلوچ صاحب موجود ہیں, لیکن ہم ایک بریک لیں گے چھوٹا سا, اس کے بعد پھر گفتگو کو آگے بڑھیں گے.
آپ سن رہے ہیں وائس آف امریکہ کی اردو نشریات.
ویلکم بیک. یہ صدیق بلوچ صاحب, بلوچستان کے وزیر اعلیٰ ثناء اللہ زہری صاحب نے یہ بات کہی ہے کہ صوبے میں جو سیکیورٹی کی صورتحال ہے وہ قابل اطمینان نہیں ہے, اور حکومت کے لیے ایک بڑا چیلنج ہے. جیسا کہ آپ جانتے ہیں کہ بلوچستان ایک بڑا اہم صوبہ ہے خاص طور سے سی پیک کے حوالے سے, تو آپ کیا سمجھتے ہیں کہ کیا ہونا چاہیے ان حالات میں وہاں پر, جبکہ وہاں پر ایک شورش کی کیفیت بھی ہے؟
دیکھیں بلوچستان جو ہے وہ بہت ہی سینسیٹیو پروونس ہے, اس کے کوئی لمبی کوسٹ لائن ہے, پھر اس کے بارڈر ایران سے ملتے ہیں افغانستان سے ملتے ہیں, افغانستان میں پچھلے 30 سال سے جنگ جاری ہے, تو اس وجہ سے اس کا اسپل اوور جو ہے پاکستان کی طرف لازمی طور پر اور خاص طور پر بلوچستان کی طرف سے آیا. گزشتہ کئی دنوں سے آپ نے دیکھا ہوا کہ ٹارگیٹ کلنگ میں اضافہ ہوا ہے, دو پولیس کے سینئر افسرز مارے گئے, پھر اس کے بعد ہزارہ کمیونٹی کے جو لوگ تھے بھائی بہن موٹر سائیکل پہ جا رہے تھے ان کو وہ قتل کیا گیا, پھر اس کے بعد بس پہ فائرنگ ہوئی, 5 آدمی زخمی ہیں, یہاں مستوں کے قریب جو ہے 4 آدمی کو گھات لگا کے مار, تو اس میں یہ جو ہے وہ واضح نظر آتا ہے کہ یہاں یہ لا اینڈ آرڈر کو سیریس چیلنجز کا سامنا ہے, کیونکہ یہ آئے دن جو ہے وہ مطلب یہ گزشتہ 1 مہینے 1.5 مہینے کے درمیان یہ 4 بڑے بڑے واقعات,
بلکہ 6 ماہ میں 36 پولیس اہلکار مارے گئے ہیں.
جی آج وہ کراچی میں ہے, لیکن ایک بات یہ ہے کہ یہاں جو ہے سیکورٹی کی صورتحال جو ہے انتہائی مقدوش ہے, ٹھیک نہیں ہے. میرے خیال میں اب جو ہے وہ ان کو مزید پولیس فورس کو مضبوط کرنا پڑے گا, کیونکہ پولیس فورس ہی افیکٹو فورس ہے, کیونکہ اس کو یہ پتا رہتا ہے کہ کون کون ہے, کون کہاں ہے, کیا کیا ہے, کچھ مقامی لوگوں کے ساتھ اس کا انٹریکشن ہے, تاکہ جو یہ سول آرم فورسز والے ہیں ان کو تو کچھ بھی نہیں پتا ہوتا, یہ آسمانی مخلوق ہیں, ان سے کوئی بات نہیں ہوگا, اگر کوئی انٹیلیجنس انفارمیشن ان کو مل جائے بس اس پر وہ کام کرتے رہیں, باقی اپنے طور پر جو ہے یہ تقریباً کسی کام کے نہیں رہتے, تو اس وجہ سے پولیس فورس کو زیادہ اسٹرینتھن کرنی چاہیے, اور یہی امپریشن جو ہے چیف منسٹر نے دیا ہے کہ پولیس کو مزید مضبوط بنایا جائے گا. جی
اچھا یہ بتائیے صدیق بلوچ صاحب کہ جو ایک نیشنلسٹ موومنٹ تھا وہاں پر جو جس کی وجہ سے کافی بڑی شورش تھی وہاں پر, اب وہاں اس کی کیا صورتحال ہے؟
دیکھیں وہ تو اپنی جگہ پر موجود ہے, دیکھیں ایک بات یہ ہے کہ وہ فٹ سولجر ہیں, वो लड़के हैं उनके पास बंदूकें हैं, इक्का दुक्का फायरिंग करके इधर से उधर भागे जाते हैं इधर से उधर, या एक आध धमाका कर लेते हैं, बाकी कोई जो है ना उनके कोई बहुत बड़ा थ्रेट सिर्फ पाकिस्तान की सिक्योरिटी को नहीं है, क्योंकि पाकिस्तान एक न्यूक्लियर पावर है, बहुत बड़ी कुव्वत है, तो यानी हिंदुस्तान भी खौफजदा है, तो इस वजह से तो यहाँ वो नेशनलिस्ट मूवमेंट की जो है वो टोकन पॉलिटिकल प्रोटेस्ट से ज्यादा हैसियत नहीं है, तो वो कोई चैलेंज नहीं है, यानी उसके पास ये कैपेबिलिटी नहीं है कि पुलिस का एक छोटा सा पोस्ट कब्जा कर लिए और रिटेन करे कब्जे को, तो ये जो है ये वो कोई सीरियस थ्रेट नहीं है। बाकी थ्रेट जो है वो टेररिज्म है, रिलीजियस टेररिज्म है, ये सेक्टेरियन है जो है घात लगा के लोगों को मारते हैं, बदली फैलाते हैं, ये ज्यादातर पुलिस फोर्स को मारते हैं, तो ये ज्यादातर लोग जो है ना ये अफगान रिलेटेड वार का ताल्लुक है इससे जी।
मगर चूंकि सी पैक में उस प्रोविंस का एक बहुत बड़ा कंट्रीब्यूशन है, एक बहुत बड़ा रोल है, तो उस हवाले से जो अभी इन्होंने एक खास फोर्स भी बनाई है बलूचिस्तान की गवर्नमेंट ने, क्या वो अपना रोल प्ले कर रही है?
देखिए बात ये है कि वो सी पैक सिर्फ कागज पर है, अभी तक मैदान पे तो यहाँ बलूचिस्तान में कुछ नहीं है, यहाँ तो वो दो चार आइसोलेटेड प्रोजेक्ट है, एक हब में है तो दूसरा जो है ग्वादर में है, तो दरमियान में कोई ऐसा सी पैक ऐसी कोई ऑर्गेनाइज कोई प्लान नहीं है, ये आसमान की बात है, और सबसे ज्यादा उसका कंसंट्रेशन जो है पंजाब में है, और वो ज्यादातर वो बिजली घर बनाने में, वो भी कोयला से, यानी हमारे पास यहाँ ईरान जो है वो हमको बिजली फरोख्त करने को तैयार है आधी कीमत पर, यानी हम एक यूनिट जब तैयार करेंगे कोयला से तो वो 12 रुपए होगा, अगर हम ईरान से खरीदेंगे तो वो 6 रुपए में देगा, वो ये हमारे लोग जो है वो पता नहीं चीन के साथ कमीशन है क्या है, वो दिलचस्पी सारे चीनी जो है बिजली घर बनाने की है, यहाँ जो ईरान जो है बेचने को तैयार है बॉर्डर पर है 0 माइल पर है, तो वो 6 रुपए की यूनिट देना चाहता है पाकिस्तान को फ्रोज करना चाहता, पिछले 20 साल से ये खरीदने को तैयार नहीं है, वो पता नहीं आसमान से बिजली लेकर आएंगे, खलाई मखलूक जो है ताजिकिस्तान से लेकर आएंगे, उज्बेकिस्तान से लेकर आएंगे, लेकिन ये ईरान का बॉर्डर पे 0 माइल पर है, तो वो पाकिस्तान के बॉर्डर के ऊपर पहुँचा दिया उन्होंने, वो नहीं खरीदने को तैयार, मुझे समझ में नहीं आता। तो चाइनीज का जो सारा सीपेक का ड्रामा है वो डायरेक्ट फॉरेन इन्वेस्टमेंट से ज्यादा कुछ नहीं है, ना कोई सड़क है ना कोई है, ये सारी सड़कें जो है पुराने परवेज मुशर्रफ के जमाने से कंस्ट्रक्शन चलती आ रही है, अब आप उसको नाम सीपेक नाम दे दें या कोई नाम भी दे दें तो उससे कोई फर्क नहीं पड़ता जी।
बहुत शुक्रिया सिद्दीक बलो साहब आपका, और सामने अब चलेंगे हम अपने अगले मौजू की जानिब। आप मुसलसल खबरों में सुन रहे हैं कि पाकिस्तान और हिंदुस्तान के दरमियान जो लाइन ऑफ कंट्रोल कहलाती है हिंदुस्तानी और पाकिस्तानी कश्मीर के दरमियान, वहाँ पर मुस्तकिल झड़पें हो रही हैं और सूरत हाल जो है रोज़ बरोज बिगड़ रही है। हमारे साथ इस वक्त टेलीफोन लाइन पर डॉक्टर मुनीश कुमार साहब हैं भारत से और ब्रिगेडियर इमरान मलिक साहब हैं पाकिस्तान से। डॉक्टर मुनीश कुमार, ये बताइए मुझे कि ये लेटेस्ट डेवलपमेंट है, LOC पर मुसलसल फायरिंग हो रही है दोनों जानिब से, किलिंग्स हो रही हैं, क्या इसका कोई पर्टिकुलर बैकग्राउंड है इस वक्त इस खास मौके के ऊपर?
देखिए तो कोई नया बैकग्राउंड नजर तो नहीं आ रहा है, ये मुझे लग रहा है जो पिछले एक डेढ़ महीने से जो चल रहा है उसी का एक एक्सटेंशन है, और शायद दोनों साइड से उसी तरीके से गोलीबारी हो रही है, पाकिस्तान की तरफ से भी चलाया जा रहा है, हिंदुस्तान की तरफ से भी चलाया जा रहा है, तो ये मुझे लग रहा है कि बीच में DGMO के द्वारा जो बातचीत भी हुई वो लगता है टॉक्स जो है वो बिल्कुल फेल हो गई है, और इसलिए ये कंटिन्यू चल रहा है।
देखिए ना, कश्मीर जो है इंडियन कश्मीर, वहाँ आज भी एक किसी बच्चे को मार दिया गया वहाँ पर, और भारतीय कश्मीर के जो साबिक वजीर आला फारूक अब्दुल्ला, अब उन्होंने भी ये तजवीज़ दी है कि भारत को तीसरे फरीक से अमेरिका से या चीन से रुजू करना चाहिए, आप क्या कहेंगे वैसे तजियाकार इस बारे में?
देखिए जो कश्मीर के अंदर हो रहा है इसके लिए तो सबसे पहले जरूरी है कि किसी तरीके से जो वहाँ पे अभी जो माहौल जो टेंस है उस पर कम से कम काबू आना सबसे जरूरी है। हिंदुस्तान के लोग भी इसको लेकर के बहुत परेशान है, परेशान इसलिए भी है कि पोलिटिकल पार्टीज जो है वो पार्लियामेंट के अंदर में भी कल ये मसला उठा था, अपोजिशन ने भी इस चीज को कहा कि भाई आपने जो सिचुएशन जो है वो खराब होते जा रहा है दिन ब दिन। फिर आज इनका भी बयान आया राहुल गांधी का, जो कांग्रेस पार्टी के जो है वाइस प्रेसिडेंट हैं और फ्यूचर लीडर हैं कांग्रेस पार्टी के, वहाँ से भी ये सर, तो इसका मतलब ये है कि लोग इस बात को लेकर के पॉलिटिकल पार्टी सिविल सोसाइटी हिंदुस्तान में थोड़ी इसको लेकर के जो है वो चिंतित है, वो परेशान है कि भाई अब तक जो है मसला जो है वो शांत क्यों नहीं हो रहा है। लेकिन जो बीच में जो घटनाएं कुछ हो जा रही हैं, जो फोर्सेस की तरफ से जो डेथ हो रहा है, जो अटैक्स हो जा रही हैं, अमरनाथ के ऊपर जो हमला हुआ उसका एक जो वो एक स्पेस जो है वो क्रिएट नहीं हो पा रहा है जहाँ पे सरकार जो है कोई कदम उठा सके, क्योंकि आफ्टर ऑल हिंदुस्तान में भी मीडिया है, लोगों का पब्लिक ओपिनियन है, वो बिल्कुल अलग सा हो जाता है। जैसे ये सारा मसला जो है खत्म हो जाना चाहिए था, लेकिन बीच में अचानक कुछ आर्मी पर्सनल जो है वो शहीद हो गए, फिर अमरनाथ के ऊपर वहां पे हमला हो गया, तो ये सब चीजें जो है वो चीजों को खराब करती चली जा रही है, ये मुझे लग रहा है।
ब्रिगेडियर इमरान मलिक, आप क्या समझते हैं इसका कोई मतलब लेटेस्ट कोई रीजन है इसलिए कि ये जो झड़पें हैं ये एक मखसूस वक्त पर होती हैं, फिर कुछ अरसे के लिए रुक जाती हैं, फिर होती हैं, क्या ये कोई एक सोचा समझा मंसूबा है?
बहुत नवाजिश किया आपने प्रोग्राम में शामिल किया। जब भी इंडियन हेल्ड कश्मीर के अंदर उनकी जो आजादी की मुहिम जो है वो जोर पकड़ती है, तो उसका डायरेक्ट जो इफेक्ट होता, तो हमें तो यही लगता है कि हिंदुस्तान वहां से अटेंशन डाइवर्ट करने के लिए
ब्रिगेडियर इमरान मलिक, आपकी लाइन बड़ी खराब है। इमरान मलिक साहब, आपकी लाइन बहुत खराब है, आप बंद कीजिए, हम दोबारा आपको डायल करते हैं। इन द मीन टाइम डॉक्टर मुनीश कुमार, आप ये बताइए कि को पाक जो भारत की सिविल सोसाइटी है उसका क्या रिएक्शन है, खास तौर पर भारतीय कश्मीर के हवाले से?
देखिए, कश्मीर में जो सिचुएशन अभी है, यहाँ पे दो राय हैं। एक तो है कि किसी तरीके से इस मसले को खत्म होना चाहिए, और सरकार के ऊपर लगातार अलग अलग तरीके से लोग ये कह रहे हैं कि भाई आपको बातचीत करना चाहिए, डायलॉग्स होनी चाहिए, खास करके वैसे लोगों से जो सो कॉल्ड स्टेक होल्डर्स हैं, मतलब हुर्रियत के लीडर्स से जो बातचीत होनी चाहिए। यहाँ तक ये भी मैं बताता चलूँ कि सरकार की तरफ से कोई मना ही नहीं है, ऐसा नहीं है कि सरकार ने ये कहा कि भाई वो बातचीत नहीं करेंगे, लेकिन सरकार का अपना एक ईगो फंसा हुआ है। ईगो ये फंसा हुआ है कि भाई हम किसी को इनवाइट नहीं करेंगे बातचीत के लिए। अगर किसको बात करना है, इसी संदर्भ में अगर आप देखेंगे तो कश्मीर में हिंदुस्तान के होम मिनिस्टर्स जो है वो वहां पे गए थे, वहां पे रुके थे कि जितने जिनको बात करना है वो आ जाए। तब हुआ ये था कि हुर्रियत की तरफ से वो लोग गए नहीं, क्योंकि हुर्रियत ने कहा कि हमें बुलाया नहीं गया, मैं क्यों जाऊं। तो ये मसला जो है वो वहां पे मसला खत्म हुआ। उसके बाद से हिंदुस्तान की सरकार की तरफ से अभी तक ऐसा कोई बयान नहीं आया है, ना ही कोई स्टेटिक पोजिशन है कि हम हुर्रियत से बातचीत नहीं करेंगे। लेकिन उसके लिए पहल जो है वो हुर्रियत करे, ये सरकार चाहती है।
अच्छा।
ये एक मसला, ये एक अलग है।
ईगो का
मसला जो है
जी।
हाँ, दूसरा मसला जो ये है कि ये जो लगातार तो इस तरह की जो चीजें चल रही हैं उसको लेकर के सरकार के ऊपर भी बहुत प्रेशर है। लेकिन आप देख सकते हैं कि हिंदुस्तान और पाकिस्तान के अंदर में मीडिया का जो रोल रहा है वो एकदम ही बिल्कुल ही जिंगोइस्टिक माहौल क्रिएट करने में मैंने वो जुट गई है। इसलिए जो पब्लिक ओपिनियन जो हो जा रहा है, सरकारें जो हैं, जो पॉलिटिकल पार्टीज जो हैं, जो सरकार चलाने वाले लोग हैं, वो डर जाते हैं कि भाई हमें इसको जो है ये करना पड़ेगा। और इसी प्रेशर के तहत हिंदुस्तान में जो पहली बार ऐसा हुआ है कि मोदी सरकार की तरफ से ये आर्मी को जो है बिल्कुल फ्री हैंड दे दिया गया है कि भाई जब पाकिस्तान के बॉर्डर के साथ जो भी ये आता है उसके ऊपर जो है आप कोई उस पर मैंने सोचना नहीं है, आपको जो ऑन द स्पॉट लगता है वो
कार्रवाई करनी है।
इसलिए ये एस्केलेशन हो रहा है।
अच्छा।
इसमें एक तीसरा टेक्टिकल पॉइंट भी है
जी।
टेक्टिकल पॉइंट ये है कि हिंदुस्तान की तरफ से ये शायद ये स्ट्रेटजी का हिस्सा हो सकता है कि चूंकि पूरे दुनिया में जो पाकिस्तान का जो एक टेररिस्ट स्टेट के तरह से जो उसका जो एक जो प्रचार करना है, जो उसको प्रूव करना है, उसके लिए प्रेशर लगाना ये लगातार ये जरूरी है कि बॉर्डर पे जो है हिंदुस्तान पाकिस्तान के बीच में रिश्ते जो है वो खराब है, ये इनको पे कर रहा है हिंदुस्तान को।
अच्छा।
तो इसलिए भी मुझे लगता है कि इसलिए जो है वो ये रुक नहीं रहा है, और ये हालांकि ये बिल्कुल ही मैंने ये तो
قابو سے باہر ہوتے جا رہے ہیں.
ہاں بالکل ہاں, یہ تو یہ پالیسی کا ایک حصہ ہو سکتا ہے, لیکن یہ میں ایز اے ہیومن بینگ اگر آپ یہ دیکھیں کہ بھائی ہندوستان اور پاکستان کے حساب سے اگر آپ دیکھیں تو یہ تو بالکل ہی جو ہی ہو رہا ہے وہ غلط ہی ہو رہا ہے.
جی بریگیڈیئر عمران ملک صاحب, آپ کی لائن خراب ہو گئی تھی, فرمائیے.
جی دیکھیے, آپ سب سے پہلی بات ہے جیسے ڈاکٹر صاحب نے کہا یہ کہ پاکستان کو, ہندوستان کی پوری کوشش ہے کہ پاکستان کو ایک اسٹیٹ اسپانسرنگ ٹیررزم کے طور پر دنیا میں متعارف کرایا جائے, اور ان کا یہ کہنا کہ جو لائن آف کنٹرول اور ورکنگ باؤنڈری پہ جو ابھی ساری کاروائیاں ہو رہی ہیں وہ بھی ہندوستان کی اس کوشش کا ایک حصہ ہے, تو یہ تو کافی نہ سمجھ میں آنے والی بات ہے. لائن آف کنٹرول اور ورکنگ باؤنڈری کا تو ٹیررزم کے ساتھ کوئی تعلق ہی نہیں ہے, یہ تو پاکستان اور ہندوستان کے درمیان جو کشمیر کا ایک صدیوں پرانا ایشو چل رہا ہے یہ اس کا معاملہ ہے. ٹیررزم وہ ہے جو کہ افغانستان کے تھرو پاکستان میں کی جا رہی ہے, جو کہ ایران کے تھرو پاکستان میں کی جا رہی ہے, جو کہ یہ تمام ٹیررسٹ آرگنائزیشن ہیں ان کو را اور این ڈی ایس مل کر افغانستان سے اور پھر ایران سے یہ پاکستان کے خلاف کر رہے ہیں بلوچستان میں, اور سی پیک کو ڈسٹرپٹ کرنے کے لیے وہ ٹیررزم ہے. اور یہ اسٹیٹ اسپانسرنگ آف ٹیررزم جو ہے یہ ہندوستان کر رہا ہے یوزنگ افغان اینڈ ایرانین سوائل, تو ایک بات تو یہ بالکل لاؤڈ اینڈ کلیئر ہونی چاہیے. دوسری بات یہ ہے کہ اگر لائن آف کنٹرول اور ورکنگ باؤنڈری پہ اگر مودی صاحب نے اپنی فوج کو اجازت دی ہے کہ جی وہ جو بھی فوجی نظر آئے پاکستان کا اس کے اوپر فائر کیا جائے, تو کیا آپ کے خیال میں کہ پاکستان اس کا رسپانس نہیں کرے گا؟ یہ جو ایسکلیشن ہے وہ ہندوستان کی اپنی جو ایکسپینشنسٹ قسم کی پالیسیز ہیں اس کا نتیجہ ہے. پاکستان چاہتا یہ ہے کہ ہندوستان کے ساتھ تمام معاملات جو ہیں وہ پیسفل طریقے سے حل ہو جائیں. اب جہاں تک بات رہی کشمیر کی, تو ہم یہ دیکھتے ہیں کہ ابھی تک یونائٹڈ نیشنز کی ریزولوشنز جو ہیں کشمیر کے اوپر ان کے اوپر امپلیمنٹیشن نہیں ہوئی ہے. اس کے بعد 72 میں شملہ ایگریمنٹ آیا تھا جس کے اوپر بنیادی طور پر بات یہ تھی کہ بائی لیٹرلزم کے تھرو یہ معاملات کو حل کیا جائے, تمام ایشوز کو حل کیا جائے. تو 1972 سے لے کر اب تک تقریباً 45 سال میں اس پہ بھی بالکل کوئی بات نہیں ہوئی, اور بائی لیٹرلزم پہ اس لیے بات نہیں ہو رہی کہ ہندوستان کے پاس ایک لیوریج آ گئی ہے کہ وہ بات کرنا ہی نہیں چاہتا ہے, اور اگر وہ بات کریں گے ہی نہیں تو پھر بائی لیٹرلزم کہاں کی رہ گئی بیچ میں. تو اب میرے خیال میں پاکستان کو چاہیے کہ وہ کوئی تیسرا حل تلاش کرے. سب سے پہلی بات ہے یو این کی بات ہونی چاہیے, بائی لیٹرلزم کو تو ابھی کھڑکی سے اٹھا کر باہر پھینک جانا چاہیے گلی میں, کیونکہ بائی لیٹرلزم کسی کام کی نہیں ہے, ہندوستان کے ساتھ کوئی بائی لیٹرل بات چیت نہیں ہو سکتی ہے. اور تیسرا ابھی جو سب سے میرے نزدیک ایک قابل عمل حل ہو سکتا ہے کہ جیسے P5+1 پانچ پرماننٹ ممبر یونائٹڈ نیشنز کی پلس جرمنی نے ایران کا نیوکلیئر پروگرام اور اس کا معاملے کو حل کیا تھا, اسی طرح سے P5+1 جو ہے تو پاکستان اور ہندوستان کے درمیان انٹرسیڈ کرے اور اس کشمیر کے مسئلے کو حل کرے, تاکہ پاکستان اور ہندوستان کے درمیان تمام معاملات سر و آپسیوں سے طے پا جائیں, اور یہ دونوں ممالک بجائے اس کے کہ ایک دوسرے کی جان کے پیچھے پڑیں, یہ مل کر اپنے جو اربوں لوگ ہیں ان کی معاشی بہتری کے لیے کام کر سکیں.
صحیح. ڈاکٹر منیش, کوئی کمنٹ کریں گے آپ؟
دیکھیں میں بس یہ کہنا چاہوں گا کہ یہ باتیں جو ہیں کہ تھرڈ پارٹی ہو یا کوئی اور سولوشن نکلے, یہ پاسبل نہیں ہے. آپ یہ
اب تو فاروق عبداللہ صاحب نے بھی سجیشن دیا ہے, یہی
یہ فاروق عبداللہ کے سجیسٹ کرنے سے کوئی فرق نہیں پڑتا ہے, کیونکہ وہ ہی از ناٹ رننگ دا گورنمنٹ ہیئر, وہ الگ ایک الگ مسئلہ ہے. اس میں ایک چیز سمجھنا ہوگا کہ دیکھیے ابھی ہندوستان اس مسئلے کو لے کر کے وہ ایسا نہیں کہ سرکار کا جو پرائیورٹی جو ہے وہ پاکستان ہے, پاکستان سے رشتے اچھے ہوں یا نہ ہوں اس کو لے کر کے مودی سرکار میں کوئی بھی یہ نہیں ہے. وہ آرمی کا کام ہے, اس کو اس طرح سے ٹریٹ کیا جا رہا ہے ہندوستان میں کہ بھائی یہ پاکستان کا مسئلہ ہے, بارڈر کا مسئلہ ہے, لیٹ آرمی ڈیل اٹ. اس کے لیے یہ لوگ ان لوگوں کا سارا کنسنٹریشن جو ہے کہیں اور ہے, یہ لوگ ادھر دماغ لگا رہے ہیں, اور اس لیے یہ پرائیورٹی لسٹ میں پاکستان جو ہے وہ نہیں ہے. تیسری بات یہ ہے کہ آپ کچھ بھی کہہ لیں, بریگیڈیئر صاحب تو میں جو اپنے انہوں نے جو رائے رکھی وہ اپنی جگہ پہ ہے, میں تو ہندوستان کے کا ماؤتھ پیس نہیں ہوں, میں اسپوکس پرسن نہیں ہوں, ایز اے جرنلسٹ میں آپ کو بتا سکتا ہوں یہ بات کہ یہ باتیں جو جتنی باتیں جو پاکستان میں کہی جا رہی ہیں وہ دنیا اس کو نہیں مانتی ہے, دنیا میں اس کو ماننے والے لوگ جو دیش جو ہیں وہ نہیں ہیں. اس لیے آپ دیکھتے ہیں کہ جہاں بھی کسی بھی انٹرنیشنل فورم میں پاکستان کے ساتھ جو ہے दिन ब दिन जो है वो रिश्ता जो है उनका जो है उनका जो स्टेटस जो कभी पहले हुआ करता था वो पहले से बहुत ही खत्म हो गई है।
अच्छा,
तो इस पर रीथिंकिंग, ये रीथिंकिंग करना होगा पाकिस्तान को भी और रीथिंकिंग करना होगा हिंदुस्तान
को भी। ब्रिगेडियर साहब, आपको चांस दूंगा, ब्रिगेडियर साहब मैं भी आपको चांस दूंगा, इनको बात मुकम्मल करने दीजिए। जी जी डॉक्टर,
मैं ये कह रहा था कि दिस इज द टाइम कि हम लोगों को हिंदुस्तान और पाकिस्तान के लीडर्स को बिल्कुल ही रीथिंकिंग करने की जरूरत है पूरे अप्रोच में, सोच में। अगर पाकिस्तान इस बात पे कश्मीर करता रहेगा और हिंदुस्तान जो है वो बातचीत करते कि भाई हम बातचीत करेंगे ही नहीं, तो मसला जो है इसी तरह से डेडलॉक बना रहेगा। कहीं ना कहीं कोई तरीका होना चाहिए जहाँ से ये आइस ब्रेक हो, कोई बातचीत हो, अदरवाइज मुझे लगता है कि ये ऐसा ही चला जाएगा। लेकिन मैं आपको एक बात बता दूं कि इस स्टेटस को की वजह से हिंदुस्तान को ज्यादा फायदा हो रहा है, पाकिस्तान को नहीं हो रहा।
अच्छा जी, ब्रिगेडियर मलिक आप रिस्पॉन्ड करें।
जी, सबसे पहली बात ये है कि जैसे डॉक्टर साहब ने कहा कि वो हिंदुस्तान की गवर्नमेंट के स्पोक्समैन नहीं है, मगर बातचीत उन्होंने एग्जैक्टली 100% वही की जो कि मोदी सरकार बात करती है या उनके जो ऑफिशियल स्पोक्समैन करते हैं। एक बात तो ये है, तो लाइक अ ट्रू इंडियन ही स्पीकिंग लैंग्वेज, दैट इज अंडरस्टैंडेबल। दूसरी बात ये है कि पाकिस्तान का ये इनका ये बात कहना कि जी पाकिस्तान आइसोलेट हो गया, तो क्या इनको मालूम नहीं है कि आजकल दुनिया में क्या हो रहा है? भाई चाइना देखें पाकिस्तान को किस तरह से एंगेज कर रहे हैं, रशिया पाकिस्तान को किस तरह से एंगेज कर रहे हैं, ईरान पाकिस्तान को किस तरह से एंगेज कर रहा है। ईरान ने तो बल्कि पाकिस्तान के हक में स्टेटमेंट दिया कश्मीर के ऊपर, और उनके प्रेसिडेंट ने कश्मीर और कश्मीरियों की स्ट्रगल के ऊपर एक स्टेटमेंट दी है, तो ये इनको शायद मतलब इनके नजर से शायद गुजरी नहीं है। जितने वेस्टर्न गवर्नमेंट्स हैं उनके रिप्रेजेंटेटिव्स पाकिस्तान आ चुके हैं, सब के सब अभी सीपैक के अंदर इन्वेस्ट करना चाह रहे हैं, तो कौन सी आइसोलेशन की बात कर रहे हैं? ये कि पाकिस्तान की कोई बात नहीं मान रहा है, ये बात बिल्कुल गलत है।
चलें ठीक है, बहुत शुक्रिया जनाब डॉक्टर मुनीश कुमार साहब और ब्रिगेडियर इमरान मलिक साहब, आप दोनों साहिबान का बहुत शुक्रिया। और जाहिर है कि ये एक एकेडमिक डिस्कशन था, सो नो हार्ड फीलिंग्स अगेंस्ट ईच अदर। बहुत शुक्रिया आप दोनों साहिबान का। हम एक ब्रेक लेंगे जिसके बाद हम कंवर दिलशाद साहब से गुफ्तगू करेंगे।
मीडियम वेव 972 किलोहर्ट्ज पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
वेलकम बैक। ये एक छोटी सी रिपोर्ट है कि पाकिस्तान में जो इलेक्टोरल इस्लाहात हैं उनके बारे में क्या हो रहा है, हम उसके बाद गुफ्तगू करेंगे कमर दिलशाद साहब से जो साबिक सेक्रेटरी हैं पाकिस्तान इलेक्शन कमीशन के। हमारे साथी की ये रिपोर्ट सुनिए।
पाकिस्तान की पार्लियामेंट की कमेटी ने इंतखाबी अमल को साफ शफाफ बनाने और मुल्क में इंतखाबात का इनेकाद करवाने वाले आईनी इदारे इलेक्शन कमीशन ऑफ पाकिस्तान को इंतजामी और मालियाती तौर पर खुद मुख्तार बनाने के लिए एक मुजवजा बिल की मंजूरी दी है। जुमे को इस्लामाबाद में एक न्यूज़ कॉन्फ्रेंस में पार्लियामानी कमेटी के सरबराह वफाकी वजीर खजाना इसहाक डार ने इंतखाबी इस्लाहात से मुतालिक मुजवजा बिल 2017 की तफसीलात बताते हुए कहा कि मौजूदा 8 इंतखाबी कवानीन को इस बिल में शामिल कर दिया गया है।
लॉज को कंसोलिडेट करके एक लॉ बना दिया गया है, इसकी रिपोर्ट जो है वो पार्लियामेंट में दोनों हाउसेज में पेश की जाएगी, और आइंदा इंशाल्लाह जो नेक्स्ट इलेक्शन होंगे पार्लियामेंट जब इस कानून को पास कर देगी तो उसके बाद इंशाल्लाह सेनेट के भी, नेशनल असम्बली के भी, प्रोविंशियल असम्बलीज के भी जो इस मुल्क में इलेक्शन होंगे वो इस नए कानून के तहत इंशाल्लाह होंगे।
जी कमर दिलशाह साहब, क्या कहते हैं आप, ये क्या है, थोड़ा सा हमारे सुनने वालों के लिए एक आम अल्फाज में इसकी वजाहत कीजिए।
सोली तौर पर जो अभी इन्होंने इसहाक डार साहब के जो फरमाया है, जो कुछ उन्होंने अपने प्रेस कॉन्फ्रेंस में कही है, वो दरअसल बात ये सारा एक हकायक के बरक्स है। इसका अंदरूनी तौर पर जो है कि बाकी तमाम सियासी पार्टियां अफरान जमात छोड़कर जब उन्हें एहसास हुआ कि इंतखाबी इसलाहत के बारे में हमसे एक बड़ा फ्रेम किया गया है, हमें अंधेरे में रखा गया, इन कैमरा मीटिंग होती रही, हमें सही सूरत हाल से आगा नहीं किया, अब उन्हें एहसास हुआ है तो अब उन्होंने तमाम सियासी जमातें जो है जो अपोजिशन की जो है खास तौर पर उन्होंने इसके बारे में गौर फिक्र करना शुरू कर दिया है, और वो चंद रोज में इस इंतखाबी नाम निहाद इंतखाबी इस्लाहात को मुस्तरद कर देंगे। उसमें सबसे बड़ी अहम बात ये रखी है कि इन्होंने फरमाया इसहाक डार साहब ने कि हमें इलेक्शन कमीशन ऑफ पाकिस्तान को बड़ी खुद मुख्तारी दिया। खुद मुख्तारी तो पहले ऑलरेडी मौजूद है, उनको खुद मुख्तारी इंतजामी भी है, माशी भी है, माली भी है, तमाम मामलात में खुद मुख्तार हैं, जो कि परवेज मुशर्रफ ने 10 जून 2000 میں ان کو تمام اختراب جو سے نواز دیا تھا. اب اس میں نئی بات کوئی نہیں. ایک سب سے بڑی اہم بات یہ کہ چھوٹی سی بات درج کروں کہ الیکشن کمیشن کے اختیارات کم کر دیے گئے ہیں قانونی طور پر. پہلے ہوتا تھا کہ الیکشن کمیشن اگر اپنے رولز بناتا تھا تو رولز میں ایک ہوتا ہے ٹھیک ہے ایک سمری ہے پروٹوکول ہے, اس کے تحت وہ صدر مملکت کو تھرو پارلیمانی منسٹری بھجوا دیتے تھے, اس میں پرائم منسٹر کا کوئی عمل دخل نہیں ہوتا تھا. اب انہوں نے یہ کہا کہ جتنے بھی رول بنانے کے لیے الیکشن کمیشن پاکستان سمری بھیجے گا اس پر وزیر اعظم کی منظوری لازمی ہے. تو یہاں الیکشن کمیشن کی خود مختاری صحیح معنوں میں قدغن لگ گیا. ایک ساتھ ساتھ یہ ہوا ہے کہ نامینیشن فارم ہے وہ الیکشن کمیشن پاکستان آج خود تیار کرتا ہوتا ہے, اب وہ بھی اختیارات جو ہے وہ حکومت نے اپنے پاس رکھے. انہوں نے کہا یہ نامینیشن فارم ہم بنا کے آپ کو دیں گے, جس میں انہوں نے تمام جو شرطیں تھیں 97 سے لے کر یہ 2013 تک وہ تمام نکال دی ہے. صرف کینڈیڈیٹ کا نام اور شناختی کارڈ اور پروپوزل اور سیکنڈر ہوں گے, باقی کوئی انفارمیشن نہیں لی جائے گی. صرف ایک انکم ٹیکس ڈپارٹمنٹ ایف بی آر کا ویلتھ ٹیکس لگا دیں گے, اس میں کہ اس کی غیر ملکی جواب مقدمے بازی یا جو بھی آرٹیکل 62-63 کے بارے میں سب اس میں سے نکال دیا گیا. چوتھی بات جو سب سے بڑی اہم بات ہے جس پر بہت بڑا ہنگامہ آرائی ہو جائے گی وہ یہ ہوا ہے کہ الیکشن کمیشن پاکستان جو ہے وہ ہر سال 30 ستمبر کو پارلیمنٹ ویرین سے جو اثاثے لائبلٹی جو ہے وہ جو حاصل کرتا ہے اس کے اندر سے سارا اثر نکال دیا گیا ہے. اس میں لکھا ہوا تھا کہ اگر کسی نے کوئی غلط حقائق دیے بعد میں پتہ چل جائے تو کرپٹ پریکٹس کے زمرے میں آئے گا, وہ نااہل بھی ہوگا, 3 سال کی سزا بھی ہو جائے گی. اب انہوں نے نئی انتخابی اصلاحات میں اس کو سب شرطیں نکال دی ہے. اس کے بعد جب کسی اسٹیج پہ بھی اگر کوئی غلطی کا احساس ہو جائے تو ٹھیک کر سکتا ہے, یعنی وہ بھی ختم کر دیا جو اصلی روح تھی عوامی نمائندگی ایکٹ سیکشن 42A کی. اب چوتھی بات یہ کہتے ہیں جی ہم نے ساری تمام جو قوانین کو ایک کتابی شکل میں دے دیے, اس سے تو انتخابی اسلام میں کوئی فرق نہیں پڑے گا. ٹھیک ہے ایک کتابی شکل بن گئی ہے, رول جو ایکٹ بن گیا 2017 وہ پر ٹھیک ہے, اس میں ہمیں اتفاق ہے, لیکن اس سے آپ کے آئندہ انتخابات میں دھاندلی بے قاعدگی بے جاگی روکنے کی کون سی راہ دی ہوئی ہے؟ اس کے ساتھ ساتھ ریٹرننگ آفیسروں کو بے پناہ اختیارات دے دیے, اس کے معاملے میں الیکشن کمیشن پاکستان ان کے معاملے میں مداخلت نہیں کر سکتا, اور ساتھ یہ بھی کہا کہ اگر کسی پریزائڈنگ آفیسر کی طرف سے یا الیکشن سٹاف کی طرف سے کوئی خبر لیک ہو گئی تو ہم اس کو 5 سال کی سزا 50 لاکھ جرمانہ کر دیں گے, اگر الیکشن میں بے قاعدگی پکڑی گئی تو اس کی تین مہینے کی سزا ہے. اب یہ سمجھ میں نہیں آیا ہے کہ ہمارے اسحاقدار صاحب جو بڑے مشہور و معروف ہیں, بڑے پارلیمنٹیرین ہیں, انہوں نے یہ کیا اصلاحات بنائی ہے. اور زید حامد صاحب جو ہے وہ نائب منسٹر رہے ہیں پرویز مشرف کے زمانے میں, بڑے قابل لوگ ہیں, انہوں نے بھی اس کے اوپر کوئی دھیان دیا, لیکن ہم اس پر قصور وار جو قرار دیتے ہیں اس میں حکومت پاکستان تو ٹھیک ہے اپنا کام کرتی ہے, ہر حکومت کرتی ہے, لیکن جو 33 اراکین میں جس میں 15-16 جو تھے اپوزیشن کے تھے انہوں نے کوئی اس پر کام نہیں کیا, کوئی اس پر دھیان نہیں دیا, دلچسپی نہیں لی. جب انہیں جب احساس ہوا تو اب وہ بیانات کر رہے ہیں جی ہم اس کو مسترد کرتے ہیں, ہم دستخط نہیں کریں گے. آدمی بعض سیاسی پارٹیوں نے کہا, تحریک انصاف نے بھی کہا بائیک آؤٹ کر دیا, اور چوری شجاعت نے بھی دستخط نہیں کیے, تو اب انہیں احساس ہوا کہ ہمیں ہاتھ دکھا گئے ہیں, ہمارے ساتھ فریب ہو گیا, دھوکہ ہو گیا. بہرحال اب یہ اسمبلی میں جائے گا, پارلیمنٹ میں دو ادارے ابھی دو ہیں فورم, ایک قومی اسمبلی ہے ایک سینٹ ہے, تو سینٹ میں پیپل پارٹی موجود ہے, ان کی میجورٹی ہے, تو ممکن ہے اس میں بہت سی جو خامیاں کوتاہیاں جو میں نے آپ سے گزارش
ان کو دور کر دیا جائے,
سالدار صاحب کو بھی دیا, اسپیکر کو بھی دیا, چیئرمین سینٹ کو بھی دیا, میں نے بھی ان کو بتایا کہ اس میں یہ خامیاں ہیں, تو ممکن ہے کہ ہمارے سیاسی پارٹیاں اب انہیں غلطی کا احساس ہو اور اس کی ساری غلطیاں کمی جو ہے وہ دور کر لیں قومی اسمبلی میں بھی اور سینٹ میں بھی. لیکن بعد نظر میں ہماری اپوزیشن نے اس پہ کوئی کام نہیں کیا, کوئی ریسرچ ورک نہیں کیا, کوئی دلچسپی نہیں لی, عدم تعاون رکھا, اسی بنا پر گورنمنٹ اپنے کامیاب ہو گئی اپنے مقصد میں.
بہت شکریہ جی,
صورتحال جو میں نے مختصر بتایا ہماری انتخابی اصلاحات کا
جی, بہت شکریہ.
جو ہے اس میں کوئی خاص نئی بات نہیں ہے, یہ صرف محض ایک کاغذی کاروائی ہے جو ہمارے گورنمنٹ ہمیشہ کرتی رہتی ہے, گورنمنٹ کا اپنا کام.
بہت شکریہ قمر علی شاہ صاحب,
نے اس پر کوئی اہم کردار ادا نہیں کیا.
بہت شکریہ, بہت
شامل تھا آئینی طور پر قانونی طور پر.
بہت شکریہ قمر علی شاہ صاحب. اور صاحبین اب چلتے ہیں اپنے اگلے موضوعات کی جانب. جیسا کہ آپ نے سنا بھی ہوگا کہ امریکہ کے صدر نے افغانستان کے لیے ایک نئے سفیر کے تقرر کا اعلان کیا ہے, نامزد کیا ہے جان باز کو. ظاہر ہے کہ ایک ایسے وقت میں جبکہ افغانستان کے لیے امریکہ کی حکمت عملی پر نظر ثانی بھی ہو رہی ہے, وہاں فوجوں میں اضافے کے بھی گفتگو ہو رہی ہے اور وہاں پر حالات بھی بگڑتے جا رہے ہیں, یہ ایک اہم تقرر رہی ہے. دیکھتے ہیں کہ اس کے کیا اثرات ہوں گے. ہمارے ساتھ ٹیلی فون لائن پر مسعود عبدالی صاحب ہیں, ممتاز تجزیہ کار ہیں, صحافی ہیں. جی آپ کیا کہتے ہیں اس سلسلے میں؟
شکریہ جعفری صاحب. جیسا آپ نے خود ہی فرمایا کہ یہ اصل میں وہ جو نئی پالیسی بن رہی ہے افغانستان کے بارے میں ٹرمپ انتظامیہ کی, اس کا حصہ ہے. آپ نے دیکھا غالباً جون کے پہلے ہفتے میں وزیر دفاع جیمز میٹس نے کہا تھا کہ وہ ایک پالیسی کو آخری شکل دے رہے ہیں جو 15 جولائی کو, یعنی جولائی کے دوسرے ہفتے میں صدر ٹرمپ کو پیش کر دی جائے گی منظوری کے لیے. تو غالباً یہ پالیسی جو ہے اس وقت وائٹ ہاؤس میں ہے, جس کے اوپر غالباً غور ہو رہا ہوگا. یہ اسی کا حصہ ہے جس میں ایک سے میں بات درج کروں گا سفیر سے پہلے کہ اس پالیسی میں جو ایک بات جو چھن کر اخبارات کے ذریعے سے آ رہی ہے, صحافیوں کے ذریعے سے آ رہی ہے, وہ یہ کہ ایک تبدیلی یہ بھی ہوگی کہ امریکی جو اضافی امریکی فوجی وہاں جا رہے ہیں, 3600 امریکی فوجی اور 1400 تقریباً یہ نیٹو کے فوجی, تو اس میں جو امریکی فوجی ہوں گے اس میں بڑی تعداد کنسلٹنٹس کی ہوگی, یعنی پے رول امپلائی کے بجائے. اور بلکہ اس میں دو کمپنیوں کو بھی آئیڈینٹیفائی کیا گیا, ایک تو بلیک واٹرس ہے جو آج کل اکیڈمی کہلاتی, اور ڈائن کارپوریشن, اس کے لوگ ہوں گے. تو ایک تو یہ ہوگا. اچھا امبیسڈر کے تعلق سے اصل میں یہ ہے کہ وہ نشست خالی ہے. گزشتہ سال دسمبر سے ایک چارج افیئر ہے ہیگو لارنس, وہ وہاں پر ہے اور کوئی وہاں پر پرماننٹ ان کا امبیسڈر نہیں ہے. تو یہ جان باس کے بارے میں جو اچھی بات ہے اور جو مجھے کم از کم نظر آئی وہی کہ یہ نسبتاً جوان ہیں, 52 سال ان کی عمر ہے, اور یہ سن 2009 سے یہ یعنی اس شعبے میں ہے سفارتکاری میں. یہ جارجیا کے سینیٹر, جارجیا کے سفیر تھے. اس کے علاوہ بڑی اہم ذمہ داری 2014 سے انجام دے رہے ہیں, ترکی میں سفیر ہیں. اور آپ کو پتا ہے کہ گزشتہ 3-4 سالوں سے ترکی اور امریکی کے تعلقات میں خاصا اتار چڑھاؤ آیا ہے, ٹینشن بھی ہے, خاص طور سے وہ ایک جو ناکام فوجی انقلاب تھا جس کے بارے میں غیر سرکاری طور پہ ترک حکومت نے الزام لگایا ہے کہ اس میں مغرب اور امریکہ کا ہاتھ تھا. بلکہ ابھی ان کا اعتراض ہے کہ جو سرغنہ تھے ان کے خیال میں گولن, ان کو ابھی تک امریکہ نے پناہ دے رکھی ہے. تو یہ معاملہ چل رہا ہے. اس کے علاوہ ترکی کو جو تحفظات ہیں شام کے تعلق سے, تو وہ بھی ایک ایشو ہے. تو اس تمام معاملے میں جان باس نے اب تک یہ بڑی اچھی اور ٹھنڈی سفارتکاری کا مظاہرہ کیا وہاں پر. تو غالباً ایسے ہی لوگوں
کو
افغانستان میں بھی ترکی کا ہاتھ بہت زیادہ ہے. ترکی فوجی بھی وہاں موجود تھے نیٹو کے. اس کے علاوہ انہوں نے سوشل سطح پر خاصا وہاں کام کیا. اس لحاظ سے جان باز جو میرا خیال ہے کہ بڑے مؤثر سفارتکار ہوں گے افغانستان میں.
اچھا ہمیں جوائن کیا ہے ڈاکٹر زبیر اقبال صاحب نے, ہم گفتگو کریں گے اپنے اگلے موضوع کے اوپر. خبروں کے مطابق یہ کہا جا رہا ہے کہ صدر ٹرمپ کے معاونین اسپیشل کونسل رابرٹ مولر کی ٹیم کے بارے میں تحقیقات کر رہے ہیں تاکہ ایسے طریقے اختیار کیے جا سکیں جن کے ذریعے ان کی روس سے متعلق تحقیقات کی ساکھ کو ختم کیا جا سکے. کیا کہیں گے ڈاکٹر زبیر اقبال آپ, یہ تحقیقات کنندگان کی تحقیقات ہو رہی ہے؟
یہ بڑی افسوسناک سی بات ہے. وہ اس لیے کہ آپ کو یاد ہوا کہ اب تک ایک لائن تھی جو پرائیویٹ سیکٹر اور پبلک سیکٹر کے درمیان تھی, جہاں تک اجتماعی مقاصد کا معاملہ تھا ان کو بڑی حد تک انفرادی معاملات سے دور رکھا گیا تھا. لیکن اب ہم اس مقام پہ پہنچ چکے ہیں جہاں پہ یہ دونوں مقاصد جو ہیں ایک دوسرے کے ساتھ کنفیوز ہوتے چلے جا رہے ہیں. اسی لیے اب محسوس یہ ہوتا ہے کہ جو وائٹ ہاؤس کی پالیسی ہے وہ وہی پالیسی ہے جو کہ پرائیویٹ سیکٹر میں کی جاتی ہے کہ اگر آپ کو کوئی سو کرتا ہے تو آپ کاؤنٹر سو کر دیتے ہیں, اسی بیسس پہ کمپرومائزز پیدا ہوتے ہیں. اب اس قسم کی بات پبلک سیکٹر میں نہیں ہونی چاہیے. وہ اس لیے کہ پبلک سیکٹر کے مقاصد اور ہیں, پبلک سیکٹر کی نیگوسیشن اور ڈسکشنز اور انویسٹیگیشنز اور ہیں, اور ان کا مقصد اور ہے. اسی لیے افسوسناک بات یاد آتی ہے کہ اگر یہ چیزیں آگے بڑھتی چلی گئیں, اور جہاں تک مسٹر مولر کا تعلق ہے ان کی انویسٹیگیشن پہ کوئی برا اثر ڈالا گیا, تو اسی کی وجہ سے انفرادی اور اجتماعی جو مقاصد ہیں ان میں کنفیوژن اور پیدا ہو جائے گی. اور اگر ایسا ہوتا ہے تو اس سے آئندہ ملک کے اندر مشکلات پیدا ہوں گی, کیونکہ یہ محسوس ہونا شروع ہو جائے گا کہ آپ پبلک سیکٹر کے جو آبجیکٹیوز ہیں یا گورنمنٹ کے جو انٹرسٹ ہیں ان کو پرائیویٹ سیکٹر کے انٹرسٹ کو دیکھتے ہوئے کمپرومائز کر سکتے ہیں, اور ان کے لیے انسٹیٹیوشنل اور لیگل بیسس بھی پیدا ہو جائے گی. تو جیسے میں سوچ سکتا ہوں یہی ہے کہ اگر اس یہ جو ایکشن جو لیا جا رہا ہے, جو انٹینشنز جو ہیں, اگر وہ کامیاب ہوتی ہے تو بڑی نقصان دہ ہوں گی. लेकिन उम्मीद यही रखनी चाहिए कि जो एग्जिस्टिंग लॉ एनफोर्समेंट कैपेबिलिटीज हैं और जो रूल्स एंड रेगुलेशन हैं उनके बेसिस पे शायद ये जो इंटेंशंस बताई जाती हैं कि उनके ऊपर म्यूलर की जो इन्वेस्टिगेशन पे उसे असरअंदाजी होगी, तो फिर अगर उस पर लिमिटेशन आ जाती हैं और गवर्नमेंट की जो एग्जिस्टिंग रूल्स हैं वो इफेक्टिवली इंप्लीमेंट होते हैं तो शायद ऐसा ना हो, बड़ी खुशहाल बात होगी अगर नहीं होता तो। उसकी वजह से फिर उम्मीद यही होनी चाहिए कि एक रैशनल और एक ऑब्जेक्टिव किस्म का फैसला होगा।
अब्दाली साहब आप क्या कहेंगे इस बारे में?
देखिए, इसमें जो बुनियादी बात नजर आ रही है, जो शिकायत या तहफुजात नजर आ रहे हैं सदर ट्रंप के, वो ये है उनका मौकफ ये है कि मुलर कमीशन बनाया गया था इसके लिए रूसी मुदाखलत, अमेरिकी इंतखाबात में रूसी मुदाखलत की तहकीकात के लिए, तो उसका दायरेकार वहीं तक उनको अपना दायरेकार रखना चाहिए। लेकिन अब ये खबर आ रही है कि मोलर जो है वो इनके ट्रंप खानदान के जो मालियाती उमूर है उस पर भी उसकी भी छानबीन कर रहे हैं, और इसके लिए उन्होंने जो लॉयर और अकाउंटेंट हायर किए हैं उसके बारे में ट्रंप साहब का कहना है कि ये वो लोग हैं जो डेमोक्रेटिक पार्टी के हामी थे, इनमें कुछ लोगों ने ओबामा के इंतहाई मुहिम में हथियार दिए थे और कुछ लोगों ने क्लिंटन के इंतहाई मुहिम में हथियार दिए थे। तो ये बात कल उनकी तर्जमान जो है वो सारा सैंडर, उन्होंने भी कहा है कि हमारा इख्तलाफ से हमारा कंसर्न सिर्फ ये है कि इस कमीशन का दायरेकार सिर्फ तहकीकात तो होनी चाहिए, उस तहकीकात तो होनी चाहिए जिसमें रूसी मुदाखलत पर बातचीत होनी चाहिए और ट्रंप खानदान के माली मामला को तय नहीं करना चाहिए, इसमें को छेड़छाड़ छानबीन नहीं करना चाहिए। इसमें एक बहुत बड़ा मसला जो परेशान किए हुए सदर ट्रंप को वो उनके टैक्स रिटर्न है। आपको पता है ये मसला बहुत दिन से चल रहा है
और अभी तक कोई
रवायत है कि हर सदारती उम्मीदवार अपने गोशवारे पेश करता है आवाम के लिए, लेकिन ट्रंप ने पेश नहीं किया और उनका कहना यह था कि चूंकि वो ऑडिट हो रहा है इसलिए वो पेश नहीं कर रहे हैं। लेकिन अब ये लग रहा है कि जो खसूसी अख्तियारात हासिल हैं मुलर साहब को, तो बहुत मुमकिन है वो अपने अख्तियारात हासिल करके, बल्कि ट्रंप इंतजामी को डर है इस बात का कि वो अख्तियारात हासिल करके वो गोशवारे ले
लेंगे।
इसीलिए उन्होंने देखा, उन्होंने थोड़ी सी अपने जो वकला की टीम उसे भी तब्दीली की है कि मार्क कॉस्विक जो पहले लीड उनके थे उसके बजाय अब जो जॉन डॉट साहब जो है वो आए, और जॉन डॉट ने कल पड़े बहुत ही साफ साफ कहा है कि हम तहकीकात हम जो आपने फरमाया ना कि तहकीकात कारों पर तहकीकात हो रही है, तो उन्हें बड़े इसकी उसकी तर्दीद की, उन्होंने कहा ऐसा नहीं है बल्कि हम सिर्फ ये चाहते हैं कि ये तहकीकात जो है उन्हीं दायरे कार के अंदर रहे जो जिसका मैंडेट इनको दिया गया है, यानी ये कि रूसी मुदाखलत अमरीकी इंतखाबात में वहां तक रहे और ट्रंप खानदान के जो मालियाती उमूर हैं उससे वो जरा अपने आप को दूर
रहे। डॉक्टर जुबैर अकबर, एक आखिरी बात, वॉशिंगटन पोस्ट ये कहा है कि सदर ने अपने मुशीरों से अपने माफ़ी देने के इख्तियारात के बारे में पूछा है
जी।
अपने खानदान के लोगों को, यहाँ तक कि खुद को भी माफ़ी देने के बारे में, क्या ये कभी कोई ऐसी मिसाल मिलती है कि प्रेसिडेंट ने खुद को पार्डन किया हो?
नहीं, ऐसा नहीं मिलता, लेकिन इंटरेस्टिंगली अगर आप कॉन्स्टिट्यूशन को पढ़ें तो उसमें इस चीज़ को एक्सप्लिसिटली एक्सक्लूड नहीं किया गया, लेकिन एक कैनन मौजूद है जिसके बेसिस पे ये कहा जाता है कोई जज अपने ऊपर जजमेंट नहीं करता, हर जज जो है उसको दूसरे जज से डिसीजन या कंक्लूजन लेने जरूरी हो जाते हैं। तो ऐसी कंडीशन में एक प्रेसिडेंट चाहे उसके पास डीप और पावर हो भी वो उसको इम्प्लीमेंट नहीं कर सकता क्योंकि वो फिर जज भी बन के बैठ जाता है और अपने मुतालिक जजमेंट पास करता है, तो इसलिए जरूरी ये होता है कि कोई और वो जजमेंट पास करने की कोशिश करे। इसीलिए आपको जैसे मालूम है कि जो इम्पीचमेंट का जो रूल बनाया गया था उसमें जो कांग्रेस है वो इस किस्म के फैसले करती है, उसका रूल है कि वो प्रेसिडेंट के मुतालिक फैसला करे क्योंकि प्रेसिडेंट अपने मुतालिक खुद फैसला नहीं कर सकता।
एक आखिरी बात, मेरे पास 20 सेकंड है, अब्दाली साहब ये और बताइए कि जेफ सेशन के बारे में जो कमेंट्स थे प्रेसिडेंट साहब के, उसके बाद क्या वो कंटिन्यू करेंगे?
देखिए, वाकईतन अगर इखलाकी लिहाज से देखा जाए तो जेफ सेशन को कंटिन्यू नहीं करना चाहिए, इसलिए कि अदम एतमाद का इजहार कर दिया है सदर ने, ये कह दिए साफ साफ बात। लेकिन इससे एक और जो खराबी पैदा हो रही है वो इस इंतजामिया की जो शफाफियत है उसके ऊपर आँच आ रही है कि इसका मतलब है कि सदर ट्रंप चाहते हैं कि बिल्कुल उनके ज्यादा वफादार जो हैं वो انتظامیہ میں رہیں اور انقضاء فدار جو ہیں وہ حکومتی ٹیم میں رہیں جو مناسب ہے. اس لیے کہ اٹارنی جنرل جو ہے وہ جو ان کا ڈپارٹمنٹ جسٹس ہے اس کا سربراہ ہے, وہ ایڈوکیٹ جنرل پورے امریکی عوام کا
جی.
تو اس کے لیے کسی کا ذاتی وفادار ہونا ضروری نہیں ہے. لیکن اس طرح کی بات کر کے جو ہے وہ ٹرمپ صاحب نے صحیح معنی میں اپنے لیے یعنی سوالیہ نشان پیدا کر دیا ہے کہ جی. کس قسم کے لوگوں کو اپنے ساتھ رکھنا چاہتے ہیں. ایسا لگ رہا ہے کہ وہ چاہتے ہیں بالکل ذاتی وفادار رہیں.
بہت شکریہ عبدالی صاحب آپ کا اور جناب ڈاکٹر زبیر اقبال صاحب آپ کا. ہمارے پروگرام کا وقت ختم ہوتا ہے. ہماری پروڈیوسر تھیں شہناز نفیس. اب اپنے میزبان قمر عباس جعفری کو آئندہ پروگرام تک کے لیے اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.